अब हामीहरू परमेश्वरको वचन सुन्न जाँदैछौ अनि एकदम हामी ध्यान दिएर आज सुन्नेछौ परमप्रभु परमेश्वर तपाईँ अनि मसँग के भन्न लाग्नु भएको छ। यसपालिको यो सूचना पत्र आएको छ आज अनि यहाँ अघिल्तिर तपाईँले एउटा सानो लेख पढ्नुहुनेछ परमेश्वरले राख्न भएको ठाउँमा 100 गुणा कटनी। यो तपाईँले भेटाउनुहुन्छ यो आज ल्याएको यो सूचना पत्रमा त्यो वचन प्रभुले मलाई दिनुभएको छ आज तपाईँहरूको लागि यहीसँग सम्बन्धित कुरो हो। यसै कारण कति कुराहरू मैले भन्न नपाउने कुराहरू चाहिँ तपाईँहरू यो पत्रमा सूचना पत्रमा पढ्न सक्नुहुनेछ। जे जति कुराहरू प्रभुले मेरो हृदयमा राखिदिनु भएको छ तपाईँहरूको लागि त्यो कुरा सबै आज म तपाईँहरूलाई भन्न सक्दिनँ यहाँबाट, मसित त्यति समय हुँदैन होला, तर पनि यो सूचना पत्र पनि तपाईँले लगेर पढ्नुहोस् अनि परमेश्वरले तपाईँहरूलाई आशिष दिनुहुनेछ। यस्तो समयमा हामीहरू जिउन लागेका छौँ जब चारैपट्टि अशान्ति, बेचैनी, यस्तै खालका कुराहरू धेरै 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 कुराहरू महँगी बढेर गइसक्यो। हामीलाई यो लोड सेडिङको कारणले कति असजिलो भइराखेको, कति ठाउँमा खाने पानीको अभाव छ, रोग बिमार विसञ्चोपनाका कुराहरू हामीले सुनिराखेकै छौँ। अनि त्यति मात्र होइन, कति ठाउँमा कुटपिट भएको, मारकाट भएको, चोरी डकैती भएका कुराहरू, यस्तै खालका कुराहरू मात्रै चारैपट्टि हामीले सुनिराखेका छौँ अनि देखिराखेका छौँ। अनि एउटा कमजोरी हामीहरूको चाहिँ यस कुरोमा छ, जे जति कुराहरू हामी सुन्छौँ, जे जति कुराहरू हामी देख्छौँ, ती नै कुराहरू हामीहरू बोल्न लाग्दछौँ। अरूसँग हामीहरूको बातचित पनि त्यसै खालका कुराहरूमा मात्रै हुन्छन्, नकारात्मक कुराहरू। एकदमै हामी क्रिस्चियनहरूले नबोल्न पर्ने निराशाजनक नकारात्मक कुराहरू नै हामीहरू बोल्न लागेका छौँ अनि यो कुरो चाहिँ परमप्रभु परमेश्वरलाई मनपर्दो कुरो होइन। म तपाईँहरूलाई कुरन्थको पत्र, कुरिन्थीहरूलाई लेखेको पत्र 2:5-7 म तपाईँलाई पढी सुनाउँछु। 2 कुरन्थी 5:7 किनभने हामी दृष्टिले होइन तर विश्वासले हिँड्छौ। हामी क्रिस्चियनहरूको लागि भनेको यो कुरो, किनभने हामी क्रिस्चियनहरू हामी दृष्टिले होइन तर हामी विश्वासले हिँड्छौ, हामी विश्वासले हिँड्छौ। यो दृष्टिले हिँड्ने चाहिँ संसारका मानिसहरू यो दृष्टिले हिँड्छन्, सबै कुरो देखिराखेका छन् अनि उनीहरू अत्तालिन्छन् के गर्ने के नगर्ने, तर हामी क्रिस्चियनहरू चाहिँ हामी चाहिँ दृष्टिले होइन, हामी चाहिँ विश्वासले हिँड्न पर्ने। 4:18 लेखेको छ, हामी देखिने कुरालाई होइन तर नदेखिने कुरालाई हेर्दै रहन्छौ, किनभने देखिने कुराहरू लौकिक मात्र हुन् तर नदेखिने कुरा चाहिँ अनन्त हुन्। 2 कुरिन्थी 4:18 लेखेको कुरो रहेछ यो। देखिने कुराहरू चाहिँ यहाँ भन्दछ लौकिक मात्र हुन्, क्षणिक, केही समयको लागि मात्रै देखिने कुराहरू चाहिँ परिवर्तनशील, बदल्न सक्ने कुराहरू, देखिने कुराहरू चाहिँ लौकिक मात्र हुन् तर नदेखिने कुरा चाहिँ अनन्त हुन्, सधैँसम्म रहिरहने नदेखिने कुरा। अनि बाइबलमा के भनेको यो कुरो, हामी क्रिस्चियनहरू चाहिँ दृष्टिले मात्र होइन तर विश्वासले हिँड्छौँ अरे, हामी क्रिश्चियनहरू चाहिँ यहाँ भन्दछ हामी देखिने कुरालाई होइन तर नदेखिने कुरालाई हेर्दै रहन्छौँ। अनि नदेखिने कुरालाई हामी कसरी हेर्ने? देख्दै त देख्दैन, त्यस्तो कुरालाई हामीले कसरी हेर्ने? प्रियहरू हो, यो आँखाले होइन, विश्वासको आँखाले, विश्वासको आँखाले हामी क्रिश्चियनहरू चाहिँ विश्वासको आँखाले हेर्नुपर्ने हो। अहिले यो घटिराखेका कुराहरू छन् नि, यो सबै प्रकारका मन नपर्ने कुराहरू, महँगीका कुराहरू, रोग बिमार विसञ्चपनाको कुराहरू, चोरी डकैतीका कुराहरू, सबै प्रकारका यी सबै अभावहरू, घटी कमीका कुराहरू, तपाईँको शरीरमा रहेको रोग बिमारहरू, तपाईँको परिवारमा आएको समस्याहरू, यी सबै कुराहरू प्रियहरू हो, यिनीहरू चाहिँ क्षणिक मात्र हुन्, केही समयको लागि मात्रै, सधैँसम्म रहिरहने कुराहरू होइनन् तिमीहरू। तपाईँले जो रोग लागेको छ नि, यो रोग तपाईँको जीवनभरि तपाईँलाई लागिराख्ने रोग होइन, केही समयपछि तपाईँले फेरि आरोग्यता पाउनुहुन्छ, तपाईँ निको हुनुहुन्छ। अहिले तपाईँ गरिबीपनामा जीवन बिताउँदै हुनुहुन्छ भने यो गरिबीपनाको जीवन चाहिँ सधैँको लागि होइन, एक दिन तपाईँ धन सम्पत्ति कमाउनुहुन्छ, तपाईँ धनी हुनुहुन्छ। अहिले तपाईँ असफल हुनुहुन्छ भनेदेखि तपाईँ आत्तिनुपर्ने कुरो होइन, किनकि यो असफलता पनि लौकिक हो, केही समयको लागि मात्रै हो, क्षणिक मात्रै हो, परिवर्तनशील हो। एक दिन तपाईँको त्यो असफलता सफलतामा परिणत हुन्छ। प्रियहरू, हामी क्रिश्चियनहरूले चाहिँ यो कुरो हेर्नुपर्ने। अनि कतिवटा कुराहरू चाहिँ हाम्रा आँखाले देख्दैनौँ हामीहरू अहिले, अनि आँखाले नदेखेको कारणले हामी आत्तिन्छौँ। देखेका कुराहरू हाम्रा शरीरका यी ज्ञानेन्द्रियहरूद्वारा थाहा पाएका कुराहरू चाहिँ शारीरिक कुराहरू हुन्, तिनीहरूले चाहिँ हामीलाई बाँधेर राख्छ। कानले सुनेका कुराहरू, आँखाले देखेका कुराहरू, जिब्रोले चाखेका कुराहरू, हातले छोएका कुराहरू, नाकले सुँघेका कुराहरू, यिनीहरू चाहिँ यी कुराहरू चाहिँ बाहिरका कुराहरू हुन्। अनि हामी क्रिश्चियनहरू चाहिँ यी कुराहरूमा मात्रै अल्मलिएर बस्ने कुरो होइन, हामी चाहिँ विश्वासमा जिउन पर्ने। मेरो धर्मीजन विश्वासद्वारा बाँच्नेछ भन्ने कुरो हबक्कूकको पुस्तकमा लेखेको कुरो, रोमी 1 अध्यायमा लेखेको कुरो, गलाती 3 अध्यायमा लेखेको कुरो, हिब्रु 10 अध्यायमा लेखेको कुरो, परमेश्वरको वचनले भन्छ मेरो धर्मीजन विश्वासद्वारा बाँच्नेछ। यसै कारण प्रियहरू, आज मैले तपाईँलाई भन्न चाहेको कुरो चाहिँ यी सबै कुराहरू देखेर तपाईँ नआत्तिनुहोस्, नआत्तिनुहोस्। तपाईँ हामी चाहिँ त्यो नदेखिने कुराहरू, आत्माका कुराहरू, हामी चाहिँ त्यही ती कुराले हेर्नुपर्ने हो हामीहरूले। अनि कसरी हेर्ने? यो आँखाले त देख्न सक्दैनन् ती कुराहरूलाई, विश्वासको आँखाले हामीले हेर्न पर्ने हो। यसकारण यो कुरो एकदमै हामीले राम्ररी बुझ्न पर्ने, हाम्रो नजर चाहिँ हाम्रो नदेखिने कुराहरूलाई हेर्दै भन्दछ। येशु प्रभुलाई त हामी देख्दैनौँ, येशु प्रभु त आत्मामा हुनुहुन्छ, र पनि हामी चाहिँ येशु प्रभुलाई नै हेर्नुपर्ने। बाइबलमा त त्यसरी लेखेको छ नि, यो हिब्रूको 12 अध्यायको 2 पदमा लेखेको छ, विश्वासका कर्ता अनि सिद्ध तुल्याउनुहुने येशुलाई हेरौँ भनेर लेखेको छ, त्यो दौड, जीवनको दौड दौडाउँदै बेलामा। तर येशु प्रभुलाई कसरी हेर्ने? उहाँ त देखिनु नै हुन्न, देखिनु नै हुन्न, कसरी हेर्ने उहाँलाई? हामी हिब्रूको 11 अध्यायमा पनि एउटा अर्को ठाउँमा पढ्छौँ, सायद यो चाहिँ मूसाको बारेमा लेखिएको हो कि जस्तो लाग्यो मलाई। हिब्रूको 11 अध्याय, एकछिन पर्खाउनुहोस् है, म त्यहाँ तपाईँलाई, हिब्रूको 11 अध्याय अनि यहाँ चाहिँ मूसाको बारेमा लेखिएको रहेछ, अनि मूसाको बारेमा लेखिएको, अनि यहाँ लेखिएको छ 27 पदमा, 11:26 पदको अन्त्यमा लेखेको रहेछ, किनभने तिनले आफ्नो दृष्टि प्रतिफलतिर लाएका थिए। अनि 27 पदमा चाहिँ लेखेको रहेछ, किनकि अदृश्यलाई देखे झै गरी तिनी स्थिर रहे, अदृश्यलाई देखे झै जस्तै गरी। परमप्रभु परमेश्वर जो कि अदृश्य हुनुहुन्छ, अदृश्य परमेश्वरलाई देखे जस्तै गरी मोसा चाहिँ स्थिर रहे भन्दछ। अनि मोसाले अदृश्य परमेश्वरलाई कसरी देखे होलान्? यी आँखाहरूले त होइनन्, तर विश्वासको आँखाले अदृश्य परमेश्वरलाई देखेको। अनि बाह्र पदमा अघि मैले हिब्रूको बाह्र अध्यायको दुई पद भन्न लागेको थिएँ, हिब्रू बाह्र अध्यायको दुई पद, विश्वासका कर्ता र सिद्ध तुल्याउनु हुने येशूलाई हेरौँ भनेर त्यहाँ लेखेको छ। अनि येशूलाई पनि त हामी देख्न सक्दैनौ, उहाँ शरीरमा हुनुहुन्न। थोमाले त येशु मसीह प्रभुलाई, थोमाले त विश्वासै गर्न सकेन येशु प्रभु बौरी उठ्नु भएको छ भन्ने। अनि पछिबाट जब येशु प्रभुले दर्शन दिनुभयो थोमालाई, चेलाहरूका माझमा प्रभु आउनुभयो, यहुदीहरूको कारणले ढोकाहरू बन्द गरिएकैमा येशु प्रभु आउनुभयो अनि थोमालाई भन्यो, थोमा तेरो आउनु ल्याएर मेरा यहाँ किराका डोबमा हाल, तेरो हात लिएर मेरो यहाँ कोखामा, भालाको यो कोखामा चोट लागेको छ त्यहाँ तेरो हात हाल। अनि प्रभुले भन्नुभयो थोमालाई, अविश्वासी होइन तर विश्वासी हो। अनि थोमाले थाहा पायो, हो येशु प्रभु त साँच्चै नै बौरी उठ्नु भएको रहेछ। अनि येशु प्रभुलाई भने, हे मेरो प्रभु, हे मेरो परमेश्वर भनेर मोसाले स्वीकार गर्यो, माफ गर्नुहोस् थोमाले स्वीकार गर्यो। अनि येशु प्रभुले थोमालाई भन्नुभयो, थोमा तैँले त देखिस् र विश्वास गरिस्, धन्य तिनीहरू जुनले देख्दैनन् र पनि विश्वास गर्छन्। तैँले त देखिस् र विश्वास गरिस् थोमा, तर तिनीहरू धन्य गहुन् जुनले नदेखेरै पनि विश्वास गर्छन्। पहिलो पत्रस एक अध्यायमा हामी पढ्छौँ कसरी हामीले त येशु मसीह प्रभुलाई त नदेखेरै पनि विश्वास गरेका छौँ, नदेखेरै पनि उहाँलाई प्रेम गर्छौँ, नदेखेर नै पनि उहाँमा हामी आनन्दित हुन्छौँ। येशु प्रभुलाई त हामीले देखेका छैनौँ, तर हामीले येशु प्रभुलाई हेर्नुपर्ने त्यस्तो आँखा चाहियो हामीहरूलाई। याद छ तपाईँलाई पत्रुस पानीमा हिँडेको, येशु मसीह प्रभु पानीमा हिँडेर आउन लागेको देखेपछि सबैजना चेलाहरू आत्तिएर कराए थिए, भूत भूत भनेर कराएका थिए, किनकि पानीमाथि त मान्छे त हिँड्दैन नि कहिले पनि। येशु प्रभु पानीमाथि हिँडेर आउन लाग्नु भएको थियो अनि चेलाहरू आत्तिएका थिए। अनि येशु प्रभुले भन्नु, नडराऊ म हुँ। अनि पत्रुसले सुनेपछि, अरूले सुने, पत्रुस के भन्छ, प्रभु यदि तपाईँ हुनुहुन्छ भने मलाई बोलाउनुहोस् न। अनि पत्रुसलाई प्रभु भन्नुभयो, आऊ। अनि पत्रुस ढुङ्गाबाट ओर्लेर त्यहाँदेखि पानीमाथि पत्रुस हिँड्न लाग्यो, पानीमाथि हिँड्न लाग्यो। येशु मसीह प्रभुलाई हिँडिराखेको छ अनि पत्रुस हिँडिराखेको छ, हिँडिराखेको छ। पत्रुसलाई थाहा भएन ऊ पानीमाथि हिँड्न लागेको कुरो, प्रभु येशु ख्रिस्ट पानीमाथि हिँड्नु भएको त अचम्मको कुरो, पत्रुस पनि पानीमाथि हिँड्न लागेको उसलाई थाहै भएन। पछिबाट हामी पढ्छौँ कसरी छालहरू देख्यो अरे, आधी तुफानको त्यो देख्यो, पत्रुसको आँखा प्रभुबाट हटेर यी कुराहरूतिर गयो। अनि त्यहाँदेखि पत्रुस डुब्न लाग्यो, अनि डुब्न लाग्दाखेरि पत्रुस भन्छ, हे प्रभु मलाई बचाउनुहोस्। अनि प्रभुले आफ्नो हात बढाएर
जबसम्म पत्रुसले येशु मसीह प्रभुलाई हेरेर हिँड्न लागे थियो, पानीमाथि पनि पत्रुस हिँड्न सकेको त्यति त्यस्तो अचम्म कुरो। जब पत्रुसका यी दुई आँखाहरू प्रभुबाट हटेर आधी बेरीतिर ती छालहरू पानीतिर उसको आँखा दौड उसको दृष्टि दौडेर गयो, ऊ डुब्न लाग्यो। मलाई भन्न मन परेको कुरो चाहिँ अहिलेको यो समयमा जब चारैपट्टि हुरी बतास आँधी बेरी चलिराखेको छ, डरलाग्दो कुराहरू, प्रियहरू हो यदि तपाईँ र मैले चाहिँ येशु मसीह प्रभुतिर आफ्नो नजर उठायौँ भनेदेखि हामी पानीमा डुब्ने छैनौँ। यो हुरी बतास आँधी बेरी सधैँसम्म चलिरहँदैन, यो हामीले आँखाले देखेका कुराहरू एक दिन यो हटेर जान्छ अनि त्यहाँदेखि सबै कुरो साम्य शान्त हुन्छ यो कुरो। यसै कारण प्रियहरू अहिलेको समयमा आइराखेका यस्ता प्रकारका घटनाहरू देखेर तपाईँ म आत्तिन परेन, हामी चाहिँ प्रभुतिर आफ्नो नजर उठाउन पर्ने, प्रभुतिर आँखा उचालौँ, येशूतिर आँखा उचालौँ, हामी चाहिँ त्यसो गर्नुपर्ने हो। सिक्न पर्यो यो कुरो, अरू सबैले के भनिरहेछन्, के भनिराखेको छन् यस्तो, अनि हामी आफ्नै आँखाले के देखिरहेछ, आत्तिन पर्दैन प्रियहरू हो। तपाईँले मैले प्रभु येशू ख्रिस्तलाई हेर्न पर्ने, त्यो हिब्रूको 12 अध्यायमै लेखेको कुरो मलाई खुब मनपर्छ। त्यो कुरो हिब्रूको 12 अध्यायको 2 पदमा यहाँ लेखिएको छ, औ विश्वासका कर्ता र सिद्ध तुल्याउनु हुने येशूलाई हेरौँ, जसले उहाँको सामने राखिदिएको आनन्दको निम्ति शर्मलाई घिन गरेर क्रुसको शासना भोग्नुभयो र परमेश्वरको सिंहासनको दाहिनेपट्टि बस्नुभएको छ। येशु प्रभु हाम्रो विश्वासका कर्ता अनि सिद्ध तुल्याउनु हुने येशु, अनि उहाँको अगाडि क्रुस छ, क्रुसको मृत्यु छ, त्यो घिनलाग्दो मृत्यु, त्यो डरलाग्दो मृत्यु येशुले मर्न परेको छ। अनि येशु मसीह प्रभु कति पनि आत्तिनु भएन, उहाँले त्यो क्रुसको मृत्युलाई हेर्नु भएन, उहाँले त्यो क्रुसको मृत्युभन्दा पनि पारिपट्टि उहाँले एउटा अर्कै कुरो देख्नुभयो। त्यो कुरो के याद छ तपाईँहरूलाई? तपाईँ अनि म जस्ता पापी अधर्मी मानिसहरू, नरकुण्डतर्फ जान लागेका मानिसहरू, हामीले मुक्ति पाएर उद्धार पाएर परमेश्वर घरमा हामीले जान लागेको प्रभुले देख्नुभयो। यो ठुलो आनन्द प्रभुलाई, कति खुसी प्रभुलाई, मेरो मृत्यु क्रुसको मृत्युको कारणले नै यति धेरै मानिसहरू परमेश्वर बाबुको घरमा जान पाऊ, अनि यो आनन्दको निम्ति, यो खुसीको निम्ति तपाईँ अनि म जस्ता पापी अधर्मीहरूको आत्मा बाँच्ने कुरो प्रभुको लागि यो कति ठुलो आनन्दको कुरो। यसै कारण येशू मसीह प्रभुले क्रुसको मृत्युसम्म जानको लागि डराउनु भएन। अनि अहिले प्रभु येशू कहाँ हुनुहुन्छ? क्रुसमा झुन्डिरहनु भएको छ? होइन प्रियहरू, प्रभु येशू क्रुसमा झुन्डिरहनु भएको छैन। रोमन क्याथोलिक हाम्रा भाइ बहिनीहरूले अझैसम्म पनि यस्तो क्रुसमा येशू मसीह प्रभुको प्रतिमालाई झुन्डाएर राखेका छन्। येशू मसीह प्रभु चाहिँ क्रुसमा मर्नु भएको, यस्तै खालको क्रुस, तर हाम्रो क्रुसमा यहाँ येशू प्रभु हुनुहुन्न, यो त क्रुसको चिन्ह मात्रै हो। येशू प्रभु कहाँ हुनुहुन्छ आज? यो क्रुसमा झुन्डेर मर्नुहुने येशू प्रभु पिताको दाहिनो हातपट्टि महिमामा विराजमान हुनुहुनेछ। येशू प्रभु क्रुसमा झुन्डिरहनु भएको छैन। क्रुसको कुरा चाहिँ लौकिक हो, क्षणिक हो, एक दिन त्यो बितेर गयो, तर त्यो प्रभु परमेश्वर पिताको सिंहासनमा महिमामा बस्ने कुरो अनन्तको कुरो हो, सधैँसम्मको कुरो हो। यसै कारण अहिले आइराखेका यी दुःख कष्ट सङ्कष्टहरू हेरेर तपाईँ र म आत्तिनु परेन। हामी दृष्टिद्वारा हिँड्नेहरू होइनौँ, हामी चाहिँ विश्वासद्वारा हिँड्नेहरू हौ। म एक दुईवटा उदाहरण तपाईँलाई बताइदिउँ है, कस्तो भनेदेखि, पहिलो कुरन्थी 9 र 10 हामी यसरी पढ्छौँ अघि, त्यो त धेरैपल्ट सुनिराखेको कुरो हो, मैले पनि यहाँबाट बोलिराखेको कुरो हो, अनि अरूहरूले पनि भनिराखेको कुरो, तपाईँले पनि सुन्दा सुन्दा एक प्रकारले अब त तपाईँले बाइबलमा पल्टाउनु पनि पर्दैन होला, यो त सुनिराखेको कुरो। हेर्नुहोस् है, पहिलो कुरन्थी 2 अध्यायको 9 र 10 आँखाले नदेखेका, कानले नसुनेका, मानिसको चित्तमा नपसेका यस्ता जे जति कुराहरू परमेश्वरले हाम्रो निम्ति तयार पार्नु भएको छ, तयार पार्नु हुनेछ होइन, तयार पार्नु भएको छ, उहाँले पवित्र आत्माद्वारा हामीलाई प्रकट गर्दै हुनुहुन्छ, देखाउँदै हुनुहुन्छ, सुनाउँदै हुनुहुन्छ, बुझाउँदै हुनुहुन्छ, पवित्र आत्माद्वारा। परमेश्वरले पहिल्यैबाट तयार गरिराख्नु भएको कुराहरू तपाईँलाई कस्तो लाग्छ? तपाईँको मुक्तिको बारेमा परमेश्वरले कहिले तपाईँलाई मुक्ति दिनको लागि येशू प्रभुलाई क्रुसमा चढाउनु भयो? कहिले?
हामीको इतिहास अनुसार हो भनेदेखि आजको झन्डै 2000 वर्ष अगाडि ख्रिस्ट येशु प्रभु क्रुसमा चढ्नु भएको पापी मानिसको उद्धारको लागि, मुक्तिको लागि, पापी मानिसले गरेको पापको ऋण चुकाउनलाई, पापी मानिसको दण्ड, मृत्युको दण्ड, पापको ज्याला मृत्यु हो, त्यो मृत्युको दण्ड भोग्नलाई तपाईँ त मेरो सट्टामा येशु मसीह प्रभु क्रुसमा मर्नु भएको इतिहासले हेर्यो भनेदेखि चाहिँ आजको 2000 वर्ष अघिमा हो। तर बाइबलले के भन्दछ? प्रकाशको पुस्तक 13:14 पदमा त्यहाँ भनिएको छ कि त्यहाँ त लेखेको छ संसारको उत्पत्तिदेखि नै मारिएको थुमा भनेर भनेको छ। येशु प्रभु त परमेश्वरको दृष्टिमा त, परमेश्वरको विचारमा त कहिले मर्नु भएको रहेछ? संसारको उत्पत्तिदेखि नै, यो संसारको उत्पत्तिदेखि नै मारिएको थुमा भनेको अर्थ चाहिँ बुझ्नुहुन्छ तपाईँले, परमेश्वरले यो काम त अघि नै गरी सिद्ध्याउनु भएको रहेछ। हो, इतिहासले भन्दछ आजको 2000 वर्ष अगाडि येशु मसीह प्रभु क्रुसमा टाँगिनु भयो, तर परमेश्वरको दृष्टिमा, परमेश्वरको प्रबन्धमा त संसारको उत्पत्तिभन्दा अगाडि नै तपाईँले मेरो मुक्तिको काम चाहिँ परमेश्वरले कहिले गर्नुभएको रहेछ त? 2000 वर्ष अगाडि होइन प्रियहरू, संसारको उत्पत्तिभन्दा अगाडि नै उहाँले त आफ्नो पुत्र येशूलाई, संसारको पाप उठाइ लैजाने परमेश्वरको थुमालाई बलिदान दिइसक्नु भएको। अचम्म नै यसो सम्झिँदाखेरि हामीको यो मगजमै आउँदैन यी कुराहरू, बाइबलमा लेखिएका कुराहरू हुन्, परमेश्वरले पहिलेबाट तयार गरिराख्नु भएको कुराहरू, आँखाले नदेखेका, कानले नसुनेका, मानिसले सोच्दै नसोच, तपाईँ र मेरो लागि परमेश्वरले तयार गरिराख्नु भएको, यस कारण हामी त आत्तिनै पर्दैन, डराउनै पर्दैन। अरू संसारका मानिसहरूले डराउँ, संसारका मानिसहरू आत्तिन्छन्, अब के गर्नु होला, यस्तो महँगी भयो, यो भयो, आर्थिक मन्दीको कारणले धेरै मानिसहरू ऋणमा डुबेका छन्, यस्तो दुःख कष्ट, अनिकाल पर्यो, खाने अभाव छ, रोग बिमार बिसञ्चपनाहरू आएको छ, धेरै प्रकारका यस्ता घटनाहरू घटिराखेको छ, आत्तिन्छन्। तपाईँ आत्तिन पर्दैन, किनकि परमप्रभु परमेश्वरले तपाईँले उहाँलाई प्रेम गर्नुहुन्छ अनि हामीको लागि पहिलेबाट तयार गरिराख्नु भएको कुरा। एक दुईवटा कुराहरू म बताइदिउँ तपाईँलाई, उत्पत्तिको पुस्तकमा, उत्पत्तिको पुस्तकमा हेर्नुहोस् न, 21 अध्यायमा, उत्पत्तिको 21 अध्यायमा त्यहाँ हागारको बारेमा हामी पढ्छौँ। हागार अब्राहमकी रखैली, हागारको बारेमा हामी पढ्छौँ। कसरी त्यहाँ लेखिएको छ? अब्राहमले साराको कुरा सुनेर हागारलाई घरबाट निकालिदिएको कुरो, अनि हागार इस्माइललाई लिएर जङ्गलतिर लागेको, पानीको अभाव भयो, पानी छैन, त्यो तुम्बीमा राखेको पानी सिद्धियो, अनि यसै कारण अब छोरो पनि मर्न लाग्यो, इस्माइल पनि मर्छ भन्ने हागारलाई डर लाग्यो, अनि यस कारण आफ्नो छोरोको त्यो दुर्गति देख्न नसकेर ऊ इस्माइललाई एकापट्टि फालिराखेर ऊ दौडेर गई एकातिर, अनि टाढोमा गएर रुन लागि, सहारा नै छैन, पानी नै छैन, अब अभाव भयो। अनि यहाँ बाइबलमा हामी पढ्छौँ उत्पत्ति 21:17 परमेश्वरले बालकको स्वर सुन्नुभयो, माहेल रोएको स्वर सुन्नुभयो, परमेश्वरको दूतले स्वर्गबाट हागारलाई हपारेर भने, ए हागार, तँलाई के दुःख पर्यो, नडरा, किनभने बालक भएको ठाउँबाट त्यसको स्वर परमेश्वरले सुन्नु भएको छ। अनि 19 पदमा तब परमेश्वरले त्यसको आँखा खोलिदिनुभयो, परमेश्वरले हागारको आँखा खोलिदिनुभयो र त्यसले एउटा पानीको कुवा देखी र गएर मशकमा पानी भरेर बालकलाई पिउन, परमेश्वरले हागारको आँखा खोलिदिनुभयो, अनि हागारको आँखा खोलेपछि हागारले देखी, के देखी, एउटा पानीको कुवा रहेछ, त्यसमा त पानी रहेछ। परमेश्वरले त्यो कुवा कहिले बनाउनु भएको?
इस्माइलको स्वर रोएको स्वर सुनेर हागारको आँसु देखेर होइन, पहिल्यैदेखि नै त्यो इनारमा त त्यहाँ कुवामा त पानी रहेछ, तर पनि हागारले देख्न सकेको थियो, हागारको आँखा बन्द भएको थियो। परमेश्वरले हागारको आँखा खोलिदिनु भएपछि त्यो पानी हागारले देखे। कतिचोटि तपाईँमा पनि हागार जस्तै धेरै रोइराखेको रोइराखेको आँसु चुइराखेको छ अनि आँखा भनि आँसु चुन लागेछ भने हामी केही पनि देख्दैनौँ, केही पनि देख्दैनौँ। हामी निराश हुन्छौँ, उदास हुन्छौँ, एकदम आफैलाई कोस्न लाग्छौँ, यस्तो भयो उस्तो विलाप गर्न लाग्छौँ हामीहरू, अनि रुन लाग्छौँ। अनि हाम्रो सामने रहेको हामीहरूको परमेश्वरले पहिलेबाट तयार गरिराख्नु भएको कुरो चाहिँ हामी देख्दैछौँ। हाम्रो परमेश्वर त्यस्तो परमेश्वर, त्यसले पहिलेबाट हाम्रो लागि तयार गरिराख्नुहुन्छ। यो त्यसको 22 अध्यायमा चाहिँ अब्राहमको बारेमा छ, अनि इसाहकलाई बलिदान चढाउन लगेको अब्राहमले, अनि के पढ्छौँ, जब अब्राहमले इसाहकमा छुरी हान्न लागेको बेलामा परमेश्वर भन्छ, अब्राहम अब्राहम, तेरो छोरोमा चित्तै हत्या नचला, तैँले थाहा पाएँ तैँले परमेश्वरलाई प्रेम गर्दै रहेछस्, छोरोलाई मर्ने आवश्यकता छैन। अनि त्यहाँदेखि 22 अध्यायको 13 पदमा पढ्छौँ, अनि अब्राहमले तिनको पछिल्लोतिर एउटा भेडा झाडीमा सिंह अल्झेर फसेको देखे। अब्राहमले गएर त्यस भेडालाई ल्याए र तिनको छोराको सट्टामा त्यसैलाई होम बलि गरे। कहिलेदेखि त्यो भेडा सिंह अल्झेर त्यस प्रकारले झाडीमा पर्खिराखेको? कहिलेदेखि? अघिदेखि नै। अनि अब्राहमलाई थाहै छैन, अब्राहमले देखेकै छैन, तर जब अब्राहमले अब्राहमलाई परमेश्वरले दृष्टि दिनुभयो, अब्राहमले त्यो झाडीमा अल्झिरहेको भेडालाई देखेपछि इसाहकको सपना चढायो। हाम्रो परमेश्वर त्यस्तो परमेश्वर भयो बहिनीहरू, हाम्रो वास्ता गर्ने परमेश्वर, पहिलेबाट उहाँले तयार गरिराख्नु भएछ हाम्रो लागि, पहिलेबाट तयार गरिराख्नु भएछ। अझ एउटा कुरो म पढिदिउँ तपाईँलाई, दोस्रो राजाको कुरो, यो त झन् मजाको कुरो। दोस्रो राजाको 6 अध्यायमा छ त्यो कथा, तपाईँले घरमा गएर पढ्नुहोस् है। के भनेदेखि आरामको राजाले भन्दछ, यहाँ कोही जासुस हुनपर्छ हाम्रो यहाँ, जसले गएर सुटुक्कै इजरायलको राजालाई बताइदिन्छ हामीले कहाँ आक्रमण गर्न लागेका छौँ, अनि पहिलेबाट उनीहरूले तयार गरिहाल्छन्, यस कारण हामीले आक्रमण गर्न सक्दैनौँ, हामीको बिचमा कोही एकजना हुनुपर्छ जसले कुरा पुरै ओसार्दैछ। अनि त्यहाँदेखि आरामको राजालाई उसको एकजना मानिस भन्छ, होइन होइन महाराज, त्यहाँ इजरायलमा एकजना अगमवक्ता, एकजना परमेश्वरको जन छ, तपाईँको सुत्ने कोठामा तपाईँले के भन्नुभएको कुराहरू सबै थाहा पाएर राजालाई बताइदिन्छ। यस कारण इजरायलको राजालाई त यहाँबाट कसैले गएर आरामको राजाले यति सेना पठाउँदैछ, यस्तो ठाउँमा पठाउँदैछ भनेर मान्छे पठाउन परेन, त्यो इजरायलको अगमवक्ताले नै इजरायलको राजालाई बताइदिन्छ कहाँ कस्तो प्रकारले आक्रमण हुन लागेको छ। अनि त्यहाँदेखि त्यो आरामको राजालाई त धेरै रिस उठ्यो नि, उसले अस्तमा एकजना मान्छेलाई पक्रनका लागि, त्यो मान्छे एलिसालाई, अगमवक्ता एलिसालाई पक्रनका लागि हामी के पढ्छौँ 14 पदमा, यो दोस्रो राजा 6:14, राजाले घोडा र रथहरू भएको एउटा ठुलो फौज पठाए, तिनीहरू राति आएर सहरलाई घेरे। देख्नुहुन्छ, एकजना मानिसलाई पक्रनका लागि राजाले त रथ अनि घोड सवार हुने ठुलो फौजलाई नै पठाएको एलिसालाई पक्रनका लागि। त्यहाँदेखि 15 पदमा, जब परमेश्वरका जनको एलिसाको चाकर बिहानै उठेर बाहिर गयो, तब त्यसले घोडा र रथहरूको एउटा फौजले सहरलाई घेरिराखेको देखि, आएर आफ्ना मालिकलाई भन्यो, हाय मेरा प्रभु, अब हामी के गरौँ? तिनले भने, एलिसाले भने नडर किनभने हामीसँग भएकाहरू तिनीहरूसँग भएकाहरू भन्दा धेरै छन्। 17 पद तब एलिसाले यसो भनेर प्रार्थना चढाए, हे परम प्रभु यसको आँखा खोलिदिनुहोस् र यसले देखोस्। एलिसाले भन्दछ हामीसित भएकाहरू त्यो तिनीहरू भन्दा धेरै नै छन्। अनि उसको नौकरलाई त अचम्म लाग्दछ, के भन्नुभएको मेरो गुरुले, हामीसित गुरु र हामी दुईजना मात्रै त छौ, उनीहरू त कति हजारौंको संख्यामा छन् त्यहाँ, के भन्नुभएको गुरुले। अनि एलिसाले प्रार्थना गरेर परमेश्वरले भन्नुहुन्छ, परमेश्वर यसको आँखा खोलिदिनुहोस् अनि यसले देखोस्। अनि के भयो हेर्नुहोस् है, हे परम प्रभु यसको आँखा खोलिदिनुहोस् र यसले देखोस्। तब परम प्रभुले त्यस जवान मानिसको आँखा खोलिदिनु भयो र त्यसले एलिसाको वरिपरिका डाँडामा अग्निमय घोडा र रथहरू भरिएको देख्यो। अग्निमय रथहरू, आगो जस्तै नै जलिरहेका रथहरू, अनि स्वर्गदूतको ठुलो सेना, ती आरामी सेनाहरू भन्दा पनि अझ धेरै पार भरि नै हो, चारैपट्टि उसले देख्यो। कहिले? जब एलिसाले परम प्रभुलाई प्रार्थना गर्यो, परम प्रभु यसको आँखा खोलिदिनुहोस्। अनि आज मलाई परम प्रभुसँग यो प्रार्थनालाई प्रभुले मलाई अगाडि दिनुभयो, मेरा यी भाइ बहिनीहरूको आँखा खोलिदिनुहोस्। यी भाइ बहिनीहरू जुनहरूले महँगी देखिराखेका छन्, अभाव देखिराखेका छन्, सबै प्रकारका रोग बिमार विसञ्चपनाहरू, सबै प्रकारको दुःख कष्ट सङ्कष्ट मात्र देखिराखेका छन्। सबैले भन्दैछन् नेपालको अवस्था त के भयो, बिग्रेर गयो, अब त नेपालको अवस्था त झन् बिग्रेर गयो, अनि सबै त्यस्ता खालका नकारात्मक कुरा मात्र गरिराखेका छन्। अनि मेरा भाइ बहिनीहरूले पनि त्यस्तै कुराहरू गर्न लागेका छन्। जे उनीहरूले सुन्छन् त्यही कुराहरू उनीहरूले, जे उनीहरूले देख्छन् त्यही कुराहरू बढाएका छन्। मलाई आज यहाँबाट प्रार्थना गर्नु भनेर मन परेको, प्रभु मेरा भाइ बहिनीको आँखा खोल्नुहोस्, हामीले नदेखेका कुरा हो परमेश्वरको प्रबन्धहरू तारैपट्टि देख्न सकौँ हामी। अनि हामी कति पनि नडराउँ, किनकि परम प्रभु परमेश्वर हाम्रो सँगमा हुनुहुन्छ, हाम्रो साथमा हुनुहुन्छ, डराउनु पर्ने कारण नै छैन। सबै अवस्थामा उहाँले हाम्रो लागि सबै प्रबन्धको मिलाइराख्नु भएको छ। त्यसरी मलाई आज प्रार्थना गर्न मन परेको, प्रियहरू, साउल, तर्सुसको साउल एकजना फरिसी थियो, अनि उसले जहिले पनि टाउको हल्लाएर भन्थ्यो, म जान्दछु, म देख्छु। उसलाई जहिले पनि त्यस्तो, उसले घमण्ड गर्न सक्दथ्यो, धेरै पढे लेखेको विद्वान, व्यवस्थामा एकदम पोक्सो भएको मान्छे साउल त्यस्तो, अनि उसले भन्थ्यो म देख्छु। जब दमिश्कमा जाँदै बेलामा प्रभुको दर्शन देखेपछि ऊ अन्धा भयो, उसले देख्न छोड्यो, ऊ अन्धा भयो। कसैले डोर्याएर उसलाई लगिदिन पर्यो दमिश्कमा, 3 दिनसम्म त्यो मान्छे अन्धा भएर बस्यो, उसले केही पनि देख्न सकेन। परमेश्वरले आफ्नो दास अनन्यालाई पठाउनु भयो, अनि अनन्यले गइकन साउलमाथि हात राखेर प्रार्थना गरिदिएपछि उसका आँखाबाट ती पापराहरू जस्ता झरे, अनि उसको आँखाबाट ती झरेपछि उसले देख्न लाग्यो, अनि अचम्म प्रकारले अघिका कुराहरू देख्न छोड्यो उसले, अब अर्कै कुराहरू देख्न लाग्यो। अघि उसले येशु ख्रिस्टलाई एकजना नासरतको झुटा शिक्षकको रूपमा देखेको थियो, अब उसले येशु ख्रिस्टलाई प्रभुको रूपमा देख्न लाग्यो। अघि उसले मण्डलीलाई, यी एकदमै धोकाबाज यिनीहरू, यहुदी धर्मका विरोधीहरू भनेर उसले मण्डलीलाई त्यस्तो देख्न लागेको थियो, अनि मण्डलीलाई सताउँदै थियो। मण्डलीलाई सताउनका लागि नै दमिश्कमा आएको अब उसको आँखा उघ्रेपछि ऊ थाहा पायो यिनीहरू त शत्रुहरू होइन रहेछन्, यिनीहरू त मेरा भाइ बहिनीहरूको रहेछन्। अचम्मक कुरो अघि तिनीहरू जुनलाई पक्रेर जेल खानमा थुन्नलाई लिएर आएको त उसले त आज देख्दछ, ए यो त मेरो आफ्नै भाइ पो रहेछ, आफ्नै बहिनी पो रहेछ, अनि मेरो भाइ बहिनीहरूलाई मैले कसरी लगेर कुट्ने पिट्ने जेल खानमा लगाउने अनि उसको सबै कुरो बदलेर। प्रियहरू हो, जब परमेश्वरले हाम्रो आँखा खोलिदिनुहुन्छ, जसरी पावलको आँखा खोलिदिन भयो, हामीले एकअर्कालाई हाम्रा शत्रुहरू देख्दैनौँ। जुन भाइ कि बहिनीसँग तपाईँ मिल्नु भएको छैन, तपाईँको दुश्मनी छ, कति वर्ष भयो तपाईँ नबोल्नु भएको, तपाईँको आँखा उग्रियो भनेदेखि तपाईँले देख्नुहुन्छ त्यो भाइ कि बहिनी त ख्रिस्त येशू प्रभुमा त मेरो आफ्नै भाइ बहिनी पनि छ। जुन रगतको दाम तिरेर प्रभु येशूले म पापीलाई बचाउनु भयो, त्यही रगतको दाम तिरेर येशु मसीह प्रभुले त्यो भाइलाई त्यो बहिनीलाई पनि बचाउनु भएको। हामी त एउटै बाबुका छोरा छोरीहरू पो रहेछौँ, हामी त एकअर्कासँग दुश्मनी गर्नु त मिल्दैन रहेछ, हामी त एउटै परिवारको पो रहेछौँ। प्रियहरू हो, आज हाम्रो आँखा उघ्रन परेको छ, हामीले विश्वासद्वारा हिँड्न पर्छ, दृष्टिद्वारा होइन। हाम्रा भाइ बहिनीले हाम्रा विरोधमा यस्तो गरे उस्तो गरे, हामीको मनमा रिस उठेको छ, चित्त दुखेको छ, होइन, हामी दृष्टिद्वारा जिउँदैनौँ, हामीहरू विश्वासद्वारा जिउँछौँ। अनि हाम्रा भाइ बहिनीलाई हामी क्षमा दिन्छौँ, भुल भयो उसले जानी जानी गर्न गरेको होइन होला, अनि हामी माफ्छौँ। प्रियहरू, हाम्रो आँखा उघ्रन परेको छ, विश्वासद्वारा हामी जिउनेहरू हुन पर्छ, दृष्टिद्वारा प्रभुले हामीलाई आशिष दिनु, प्रभु गरौँ हाम्रो आँखाले होस्, अनि यी संसारकै अनेक कुराहरूसँग हामी कति पनि नआत्मौँ। यी कुराहरू आउँछन् जान्छन्, आउँछन् जान्छन्, आउँछन् जान्छन्, अनन्त कुराहरू रहिरहन्छन्। हामीले पाएको मुक्ति, पाप क्षमाको शान्ति, मण्डलीको जिउँदोपना, एकता, येशू मसीह प्रभु हाम्रो प्रभु जो हिजो आज सदा सर्वदा एकै समान हुनुहुन्छ, उहाँ अनादि अनन्त हुनुहुन्छ, उहाँ कहिल्यै पनि नाश हुनुहुन्न, सधैँसम्म एउटै समान रहनुहुन्छ। येशू प्रभु स्वर्गको विचार गरौँ, अहिले हामीहरू यस संसारको दुःख कष्ट हेरेर हामी नआत्मियौँ, यसको पछि हेरौँ, हामीहरू यसको पछि हेरौँ। आँखाको दृष्टिले हेर्दा मार्थाले के देखि, मार्थाले भने प्रभु यदि तपाईँ यहाँ हुनुहुँदो त मेरो भाइ मर्ने थिएन। मार्थाले त मृत्यु मात्रै देखेको, उसको भाइ मर्यो, मरेर तिहानमा गाडेको चार दिन भइसक्यो, अनि उसले त त्यति मात्रै देखेको। येशू प्रभुले भन्नुभयो, के मैले तिमीलाई भनेन, तिमीले विश्वास गर्यौ भने परमेश्वरको महिमा देख्नेछौ। मार्था, तिमीले त खालि यो मृत्यु मात्र देखिराखेको छौ यो आँखाले, तर तिम्रो विश्वासको आले तिमीले त पुनरुत्थान देख्न पर्ने। तिम्रो भाइले, तिम्रो भाइ बौरी उठ्छ, तिम्रो भाइ मरेको छैन, मृत्यु होइन, मृत्यु पछि पुनरुत्थ बौरी उठ्छ। अनि कतिचोटि हामी चाहिँ मृत्युसँग एकदमै डराउँछौँ, हो प्रभु मलाई पुनरुत्थानको जीवन दिनुहोस्, अनि प्रभु भन्नुहुन्छ मैले कसरी तिमीलाई पुनरुत्थानको जीवन दिने जब तिमी मर्दै मर्दैनौ। पुनरुत्थान भने त तिनीहरूको लागि हुन् जुनीहरू चाहिँ पहिले मर्छन्, मर्ने मानिसहरू पो पुनरुत्थान हुन्छ त, अनि तिमी चाहिँ पुनरुत्थानको आशिष माग्छौ, अनि तिमी चाहिँ मरेकै छैनौ, तिमी जिउँदैछौ। ख्रिस्ट येशूमा हामीहरू छौँ, हामी ख्रिस्टसँग क्रुसमा चढाइएका हौ, अनि हामी फेरि पाउनुहुन्छौँ, यसकारण शरीरको आँखाले मृत्यु मात्रै देख्छ र विश्वासको आँखाले पुनरुत्थान देख्छ। प्रभुले हामीलाई आशिष दिनु, यसकारण यो सूचना पत्र यो पालिको पनि लानुहोस् है तपाईँ। मैले कति भन्न चाहेका कुराहरू सबै भनिन, यहाँ पनि छन्, यहाँ पनि तपाईँले पढ्न सक्नुहुन्छ, लिएर जानुहोस्, प्रार्थनासँग पढ्नुहोस्। योभन्दा अघिको सूचना पत्र पनि हामी हो, तेस्रो दिनका चुनौतीहरू अनि आशिषहरू त्यो पनि पढ्नुहोस्, घरिघरि पढ्नुहोस्, बाइबलको खण्ड पनि पढ्नुहोस्, प्रभुसँग प्रार्थना पनि गर्नुहोस्, अनि जस्तै प्रकारको अवस्था भए पनि हामी क्रिश्चियनहरू डराउँदैनौ, हाम्रो परमेश्वर हाम्रो साथमा हुनुहुन्छ। आमेन। आउनुहोस् हामी प्रार्थना गर्छौँ। प्रभु हामी तपाईँलाई कति धन्यवाद चढाउँछौ, तपाईँ हाम्रो प्रभु हामीसँग हुनुहुन्छ, जिउँदो प्रभु तपाईँ हुनुहुन्छ। हामी ओ प्रभु दृष्टि अनुसार जिउने मानिसहरू होइनौ, हामी त विश्वास अनुसार जिउने मानिसहरू हौ। हामीको विश्वासको आँखा खोलिदिनुहोस् तपाईँले, अनि हामी प्रभु तपाईँको महिमाको लागि आशिषित जीवन जिउन सकौँ भने हामी दिन रहन्छौँ। धन्यवाद यो प्रार्थना सुनिदिनु भएको लागि। हामी यहाँबाट बिदा हुँदा तपाईँ हाम्रो सङ्घमा हुनुहोस् अनि हामीलाई आशिष दिनुहोस्। प्रभु येशु ख्रिस्टको नाउँमा, प्रभु येशु ख्रिस्टको अनुग्रह, परमेश्वर पिताको प्रेम अनि पवित्र आत्माको संगति हामी सबैजनासँग सदा सर्वदा रहुन्। आमेन। सबैलाई जय मसीह।